नव वर्ष 2021 को यहाँहरु सबैजनालाई शुभकामना। 2020 साल हामी सबैको लागि तनावपूर्ण थियो। कोरोना भाइरसको कारण हामी सबैको 2020 साल प्राय लकडाउनमै बित्यो। हामी सबैको कामना यही छ कि 2020 को त्यो भयावह स्थिति अब 2021 नदोहोरियोस्। हामी हाम्रो जीवन सामान्य रूपले बाँच्न चाहन्छौँ, सबै कुरा नर्मल होस् भन्ने हामी कामना गर्दछौँ। हुन त कोरोना भाइरसको महामारी अझै सकिएको छैन, यो महामारी अहिले नै विगत बनिसकेको छैन, तर हामी आशा गरौँ 2021 साल 2020 सालभन्दा फरक र राम्रो हुनेछ, असल हुनेछ। आफ्ना नव वर्षका शुभकामनाहरू पनि यस्तै आशावादी सन्देशले भरिपूर्ण छन्। 2021 तपाईँको जीवनमा शान्ति, सुखी र समृद्धि ल्याओस् भन्ने सन्देश सहितको टेक्स्ट म्यासेज हुनसक्छ, फेसबुकमा तपाईँले रिसिभ गरिसक्नु भएको छ, पाइसक्नु भएको छ। तर 2021 राम्रै हुन्छ भने कसले ग्यारेन्टी दिन सक्छ र 2021-2020 झन् खराब पनि हुनसक्छ। हामीलाई थाहा छैन 2021 हाम्रो लागि के सञ्चय गरेर राखेको छ, भविष्यलाई लिएर हामी सबैजना अन्जान छौँ। पक्कै पनि 2021 साल 2020 फरक हुनेछ, तर एउटा कुरा 2021 दोहोरिनेछ र वास्तवमा यो प्रत्येक वर्ष दोहोरिरहनेछ, त्यो के होला? त्यो मृत्यु हो, डेथ, मृत्यु। एक तथ्याङ्क अनुसार हरेक वर्ष 5,47,50,000 मानिसको मृत्यु हुने गर्दछ। मलाई लाग्छ 2020 योभन्दा पनि बढी नै मानिसहरू मरे र 2021 पनि 5,47,50,000 मानिस मर्नेछन् या त्योभन्दा पनि बढी। 2021 पनि मृत्युले राज गर्नेछ र अन्तत यो हामी सबै कहाँ आउनेछ, पालो सबैको आउनेछ। तर के तपाईँ मृत्युको सामना गर्न तयार हुनुहुन्छ? आर यु प्रिपेयर्ड फर डेथ? के तपाईँ मृत्युको निम्ति तयार हुनुहुन्छ? के तपाईँ मृत्युसँग डराउनुहुन्छ? मृत्युपछि के हुन्छ र कहाँ जाँदैछु भने यदि तपाईँ निश्चित हुनुहुन्न भने तपाईँले मृत्युको डर पक्कै पनि मान्नै पर्छ। तर त्यहाँ नरोकिनुहोस्, डरमै नरोकिनुहोस्। मृत्युको डरमाथि विजय हुने एउटा तरिका छ, एउटा बाटो छ, आशा छ। 2000 पहिले मृत्युलाई नाश गर्नुहुने येशु ख्रिस्टमा विश्वास गरेर तपाईँ मृत्युको सामना गर्न सक्नुहुन्छ। अब मृत्युको विषय हामी पन्साउन खोज्छौँ, हामी मृत्युको बारेमा कुरा गर्न चाहँदैनौँ, मृत्युको खबर हामीलाई पढ्न मन लाग्दैन, तर ख्रिस्टमा रहेर हामी मृत्युलाई, मृत्युबारे सोच्न सक्छौँ, विचार गर्न सक्छौँ, छलफल गर्न सक्छौँ र मृत्युको सामना गर्न सक्छौँ। हो, मृत्युले राज्य गर्दछ। 2020 मृत्युले राज गर्यो, 2021 पनि मृत्युले राज गर्नेछ, तर परमेश्वरले जीवन दिनुहुन्छ। आउनुहोस् उत्पत्ति 5 यही सत्यतालाई हामी विचार गर्नेछौँ। उत्पत्ति 5 हामी आज उत्पत्ति 5 अध्यायमा आइपुगेको छौँ। तपाईँसँग बाइबल छ भने कृपया बाइबलको पहिलो पुस्तक उत्पत्तिको 5 पठाउनुहोस्। तपाईँसँग बाइबल छैन भने हामीसँग उपलब्ध बाइबलहरू छन्, तपाईँले त्यो लिन सक्नुहुन्छ र तपाईँले आफ्नो प्रयोजनको लागि चलाउन सक्नुहुन्छ र अर्को हप्ता आउँदाखेरि फेरि बाइबल तपाईँले लिएर आउनुहोस्। एउटा उपहारस्वरूप तपाईँले लानुहोस्, यो हप्ता पनि बाइबल पढ्नुहोस् र अर्को हप्ता फेरि बाइबल बोकेर आउनुहोस्। साँच्चै हाम्रो काठमाडौँ कम्युनिटी ब्याप्टिस्ट चर्चको फेसबुक जुन एउटा ग्रुप छ, केसिबिसी फ्यामिली भन्ने, त्यो ग्रुपमा हामीले यो वर्षको लागि बाइबल अध्ययनको तालिका नेपाली र अङ्ग्रेजीमा हामीले त्यहाँनिर सेयर गरिसकेको छौँ। तपाईँले त्यो पाउनुभएको छ भने कृपया त्यसको प्रयोग गर्नुहोस् र हरेक दिन बाइबल अध्ययन गर्ने बानी बसाल्नुहोस्। 2021 पनि सायद धेरैजनाले सङ्कल्प बनाएको छन् होला, रिजोल्युसन, न्यु इयर रिजोल्युसन सबैको हुन्छ होइन, म यो गर्नेछु, अबदेखि त्यो गर्नेछु, र कतिजनाको त्यो रिजोल्युसनमा, त्यो सङ्कल्पमा सायद बाइबल अध्ययन पनि परेको होला। र इट्स गुड, त्यो राम्रो होइन, बाइबल पढ्ने योजना बनाउनु राम्रो, तर तपाईँको योजना केवल बाइबल पढ्ने मात्र नभएर बाइबलले देखाएको यसो यसुलाई चिन्ने, उहाँको ज्ञानमा वृद्धि हुने, त्यो लक्ष्य लिएर तपाईँले बाइबल पढ्नुहोस्। सायद मैले यति भनिसक्दा तपाईँले उत्पत्ति 5 पढाइसक्नु भएको छ र म पढ्नेछु, कृपया तपाईँ सबैजना आफ्नो बाइबलमा हेर्नुहोस्। उत्पत्ति 5 आदमको लिखित वंश विवरण यही हो। परमेश्वरले मानिसलाई सृष्टि गर्नुहुँदा उहाँले उनलाई आफ्नै स्वरूपमा बनाउनुभयो। उहाँले तिनीहरूलाई नर र नारी गरी सृष्टि गर्नुभयो। तिनीहरूको सृष्टि भएको दिन उहाँले तिनीहरूलाई आशिष दिनुभयो र मानिस नाउँ दिनुभयो। आदमको उमेर 130 वर्षको हुँदा उनको आफ्नै प्रतिरूपमा एउटा छोरो जन्मियो, उनले त्यसको नाउँ सेथ राखे। सेथको जन्म भएपछि आदम 800 वर्षसम्म बाँचे र उनका अरू छोरा छोरीहरू जन्मे। आदमको जम्मा उमेर 930 वर्ष भएको थियो अनि तिनी मरे। सेतको उमेर 105 वर्षको हुँदा उनको छोरो एनोस जन्मियो। एनोस जन्मेपछि सेत 807 वर्षसम्म बाँचे। उनका अरू छोरा छोरीहरू जन्मे। सेतको जम्मा उमेर 912 वर्ष भएको थियो अनि उनी मरे। एनोसको उमेर 90 वर्षको हुँदा उनको छोरो केनान जन्मियो। केनान जन्मेपछि एनोस 815 वर्षसम्म बाँचे। उनका अरू छोरा छोरीहरू जन्मे। एनोसको जम्मा उमेर 905 वर्ष भएको थियो अनि उनी मरे। केनानको उमेर 70 वर्षको हुँदा उनको छोरो महलालेल जन्मियो। महलालेल जन्मेपछि केनान 840 वर्षसम्म बाँचे अनि उनका अरू छोरा छोरीहरू जन्मे। केनानको जम्मा उमेर 910 वर्ष भएको थियो अनि उनी मरे। महलालेलको उमेर 65 वर्षको हुँदा उनको छोरो यरेद जन्मियो। यरेद जन्मेपछि महलालेल 830 वर्षमा बाँचे। उनका अरू छोरा छोरीहरू जन्मे। महलालेलको जम्मा उमेर 895 वर्ष भएको थियो अनि उनी मरे। यरेदको उमेर 162 वर्षको हुँदा उनको छोरो हनोक जन्मियो। हनोक जन्मेपछि यरेद 800 वर्षसम्म बाँचे। उनका अरू छोरा छोरीहरू जन्मे। यरेदको जम्मा उमेर 962 वर्ष भएको थियो अनि उनी मरे। हनोकको उमेर 65 वर्षको हुँदा उनको छोरो मतुस्यला जन्मियो। मतुस्यला जन्मेपछि हनोक 300 वर्षसम्म परमेश्वरको साथ हिँड्दै रहे। उनका अरू छोरा छोरीहरू जन्मे। हनोकको जन्म उमेर 365 वर्ष भएको थियो। हनोक परमेश्वरको साथ हिँड्थे अनि उनी अलग भए किनभने परमेश्वरले उनलाई उठाइ लानुभयो। मतुस्यलाको उमेर 187 वर्षको हुँदा उनको छोरो लेमेक जन्मियो। लेमेक जन्मेपछि मतुस्यल 782 वर्षसम्म बाँचे। उनका अरू छोरा छोरीहरू जन्मे। मतुस्यलको जम्मा उमेर 969 वर्ष भएको थियो अनि उनी मरे। लेमेकको उमेर 182 वर्षको हुँदा उनको एउटा छोरो जन्मियो। उनले यसो भनेर उनलाई उनको उसको नाउँ नोआ राखे। परमप्रभुले श्राप दिनुभएको भूमिको हाम्रो काम र परिश्रममा यसले हामीलाई शान्ति दिनेछ। नोआ जन्मेपछि लेमेक 595 वर्षसम्म बाँचे। उनका अरू छोरा छोरीहरू जन्मे। लेमेकको जम्मा उमेर 777 वर्ष भएको थियो अनि उनी मरे। नोआ 500 वर्षको हुँदा उनको छोराहरू सेम, हाम र यपेत जन्मे। उत्पत्ति 5 अध्यायबाट हामी एउटा मुख्य कुरा चाहिँ हेर्दैछौँ। एउटा मुख्य कुरा कि मृत्युले राज गर्दछ तर परमेश्वरले जीवन दिनुहुन्छ। मृत्युको राज्यको बिचमा पनि परमेश्वरले जीवन दिनुहुन्छ। केही मृत्युले राज गर्दछ तर परमेश्वरले जीवन दिनुहुन्छ। द डेथ रेन्स बट गड गिभ्स लाइफ। यही मुख्य विचारलाई हामी टुक्राएर हेर्नेछौँ। पहिलो, मृत्युले राज गर्नेछ अथवा मृत्युले राज गर्दछ, र दोस्रो, परमेश्वरले जीवन दिनुहुन्छ। तपाईँसँग कलम छ, कपी छ, अथवा बुलेटिन तपाईँले पाउनु भएको छ भने त्यसको पछाडि रहेको त्यो खाली पेजमा वचन नोट भन्ने ठाउँमा तपाईँले वचन टिप्न सक्नुहुन्छ। यो बानी एकदमै राम्रो, वचन टिपेर बस्ने बानी राम्रो, एकदमै राम्रो। यसले धेरै फाइदा दिँदछ तपाईँलाई। पहिलो भनेको, यसले तपाईँलाई सुत्नबाट उठ्नबाट यसले जोगाउँछ। जसरी तपाईँ लेख्नुहुन्छ, कानले सुन्नुहुन्छ, आफ्नो आँखाले हेर्नुहुन्छ, तपाईँ सुत्ने झुल्ने सम्भावना त्यो कमै हुनेछ। दोस्रो, तपाईँले यो वचनको खण्ड लेख्नुहुन्छ, यो बुदाहरू टिप्नुहुन्छ, अनि यसलाई तपाईँले लिएर घर जानुहुन्छ र घरमा आफ्नो व्यक्तिगत एउटा डिभोसनको समयमा, होइन, बाइबल अध्ययनको प्रार्थनाको समयमा तपाईँले त्यो खोलेर हेर्न सक्नुहुन्छ, अथवा परिवारसँग त्यो वचनको समीक्षा गर्न सक्नुहुन्छ, र बुलेटिनमा भएको भजनहरू तपाईँले सँगै पारिवारिक रूपमा गाउन सक्नुहुन्छ। त्यसकारण हामीले तपाईँलाई बुलेटिन दिएका छौँ। त्यसकारण हामीले प्रोजेक्टर हामीले प्रयोग गरेका छैनौँ। केही वचनको दुईवटा बुदा, मृत्युले राज गर्दछ तर परमेश्वरले जीवन दिनुहुन्छ। हामी सुरुमा हेर्नेछौँ, मृत्युले राज गर्दछ। हामी सबैलाई थाहा छ, म मानिलिन्छु हामी सबैलाई थाहा छ कि मृत्यु परमेश्वरको ओरिजिनल योजना थिएन। परमेश्वरले सबै कुरा जब सृष्टि गर्नुभयो उहाँले असल सृष्टि गर्नुभयो। उत्पत्ति एक अध्यायमा हामीले घरिघरि दोहोरिराख्ने शब्दलाई हामी विचार गरेको थियौँ कि यो असल थियो, त्यो असल थियो, र सृष्टिको समापनमा परमेश्वरले सबै सृष्टि सकिसकेपछि उहाँले भन्नुभयो कि त्यो साह्रै असल थियो। परमेश्वरले जीवन बनाउनुभयो, परमेश्वरले मानिसलाई जीवन दिनुभयो, र मानिसलाई उहाँको महिमाको निम्ति बगैँचामा राख्नुभयो। सो मानिसको जीवनको उद्देश्य भनेकै परमेश्वरको महिमा हो भने हामी जान्दछौँ। र यो वास्तविकतालाई, यो कुरालाई एउटा वेस्टमिन्स्टर छोटो प्रश्नोत्तरले एकदमै राम्रो रूपमा सङ्ग्रह सारांशित गरेको छ। सन् 16 शताब्दीतिर बेलायतमा भएको चर्चलाई, क्रिस्चियन परिवारहरूलाई र विश्वासीहरूलाई क्रिस्चियन सिद्धान्तहरू सिकाउने र संक्षिप्त रूपमा त्यसलाई व्याख्या गर्ने उद्देश्यले वेस्टमिन्स्टर छोटो प्रश्नोत्तरको रचना भएको थियो, जसलाई अङ्ग्रेजीमा वेस्टमिन्स्टर सोर्डर क्याटेकिजम भनिन्छ। उक्त प्रश्नोत्तरको पहिलो प्रश्न यस प्रकार छ कि मानिसको मुख्य लक्ष्य के हो, वाट इज द चिफ एन्ड अफ म्यान, मानिसको मुख्य लक्ष्य के हो, र यसको जवाफ हुन्छ मानिसको मुख्य लक्ष्य भनेको परमेश्वरको महिमा गर्नु र उहाँमा आनन्दित हुनु हो। यदि तपाईँ 2021 आएर आफ्नो जीवनको उद्देश्यबारे अलमल्ल हुनुहुन्छ भने तपाईँले यो कुरा थाहा गर्नुहोस्। ओके, तपाईँको जीवनको लक्ष्य के हो, मेरो जीवनको लक्ष्य के हो, वाट इज द पर्पज अफ माई लाइफ भनेर तपाईँ सोच्दै हुनुहुन्छ भने तपाईँको जीवनको उद्देश्य लक्ष्य यही हो। तपाईँको जीवनको उद्देश्य व्यक्तिगत खुसी होइन, तपाईँको जीवनको उद्देश्य पूर्ण रूपमा बाँच्नु होइन, साधु गुरुले भने चाहिँ तपाईँको जीवनको उद्देश्य सबै चिजहरूको अनुभव गर्नु होइन, यो घर पैसा र आत्मपूर्ति होइन, तपाईँको जीवनको उद्देश्य उद्देश्य प्रेरित जीवन जिउनु पनि होइन, तपाईँको जीवनको उद्देश्य परमेश्वरको महिमा गर्नु हो र तपाईँ परमेश्वरको महिमा उहाँको स्वरूप धारकको रूपमा परमेश्वरको प्रतिनिधित्व गरेर गर्नुहुन्छ। सुरुदेखि नै यही परमेश्वरको अभिप्राय थियो, त्यही भएर पद 1 र 2 यही कुरा यहाँ दोहोऱ्याएका हामी देख्दछौँ। परमेश्वरले मानिसलाई सृष्टि गर्नुहुँदा उहाँले उनलाई आफ्नै स्वरूपमा बनाउनुभयो, उहाँले तिनीहरूलाई नर र नारी गरी सृष्टि गर्नुभयो, तिनीहरूको सृष्टि भएको दिन उहाँले तिनीहरूलाई आशिष दिनुभयो र मानिस नाउँ दिनुभयो। पतनपछि पनि मानिस जातिको उद्देश्य त्यही कायम रहेको हामी पाउँदछौँ, यो परमेश्वरको महिमा गर्नु हो। यस उद्देश्यको लागि आदम र हव्वालाई परमेश्वरको आफ्नै स्वरूपमा आदम र हव्वाको सृष्टि गरिएको थियो। आदम मात्र होइन तर आदमका सन्तानहरू पनि, पद 3-4 हेर्नुहोस् न, पदहरू यहाँ 5 अध्यायको पदहरू 3-4 आदमको उमेर 130 वर्षको हुँदा उनको आफ्नै प्रतिरूपमा एउटा छोरो जन्मियो, उनले त्यसको नाउँ सेत राखे। सेतको जन्म भएपछि आदम 800 वर्षसम्म बाँचे र उनका अरू छोराछोरीहरू जन्मे। पतनले परमेश्वरको मूल अभिप्रायलाई रद्द गरेन, फल्दै फुल्दै वृद्धि हुँदै पृथ्वीमा भरिँदै जाऊ भन्ने आज्ञा यहाँ पुरा भइरहेको हामी देख्दछौँ। पतनपछि पनि परमेश्वरको स्वरूप धारक र आराधकहरूले पृथ्वी भर्ने काम यहाँ जारी रहेको छ। जब तपाईँ आदम उसको सन्तानहरूको बारेमा तपाईँ पढ्नुहुन्छ, तपाईँले यही कुरा जान्नुपर्ने हुन्छ कि परमेश्वरको अभिप्राय पुरा भइरहेको छ, परमेश्वरको उद्देश्य पुरा भइरहेको छ, मानिसलाई जुन उद्देश्यले बनाउनु भयो त्यो उद्देश्य पुरा भइरहेको छ। पृथ्वीमा परमेश्वरले उहाँको आराधकहरूले स्वरूप धारकहरूले भरिदिनु हुँदैछ र पद 4 आइपुग्दाखेरि अल इज वेल, सबै ठिकै छ। यहाँनिर पद 4 हामी जब हामी पढ्छौँ यहाँ सबै राम्रो खबर मात्र हामी सुन्न पाउँछौँ होइन, यहाँ एकपछि अर्कोको जन्म भएको पाउँदछौँ। उत्पत्ति 3 घटेको घटनाले वास्तवमा कुनै फरक पारेको छैन जस्तो देखिन्छ। हामी हेर्दाखेरि आदम बाँचेको छ, यति धेरै आदमको सन्तानहरू जन्मेको छ, सन्तानको सन्तान भइरहेको छ, सबै कुरा ठिकै भइरहेको छ जस्तो देखिन्छ यहाँनिर। र जुन दिन तैँले त्यो खान्छस् त निश्चय नै मर्नेछ भने परमेश्वर दिनुभएको त्यो चेतावनी थियो, त्यो केवल फोस्रो धम्की मात्र थियो जस्तो लाग्छ हामी जब हेर्दाखेरि। तर पद 5 कथामा ठुलो परिवर्तन आउँदछ। जब पद 5 हेर्नुहुन्छ ठुलो, यसले सबै कुरा बदलिदिन्छ। आदमको जम्मा उमेर 930 वर्ष भएको थियो अनि तिनी मरे, यो वाक्यांशले सबै कुरा बदलिदिन्छ। को मरे? आदम मरे। शैतानले के भनेको थियो, तिमीहरू मर्दैनौ, तर पद 5 के भन्छ, अनि तिनी मरे, अनि आदम मरे। झुट कसले बोलेको थियो? परमेश्वरले होइन, शैतानले। परमेश्वरले कहिले पनि झुट बोल्न सक्नुहुन्न, परमेश्वर आफ्नो चरित्रको विरुद्धमा कहिले पनि जान सक्नुहुन्न। शैतानले झुट बोलेको थियो र शैतान झुट हो र झुटको पिता हो भने हामीलाई बाइबलले भन्दछ। परमेश्वरको चेतावनी अनुसार आदम अन्तत मरे। बगैँचा मुनि आत्मिक रूपमा तुरुन्तै मरेका थिए भने शारीरिक रूपमा यस घडीमा आएर आदम मरे, अनि तिनी मरे। तपाईँ यो वाकिङ्स सुन्न चाहनुहुन्न, तर यो वाकिङ्स तपाईँ यस अध्यायमा घरिघरि दोहोरिरहेको तपाईँले पाउनुहुन्छ। गएको वर्षको बिहेबारे अध्ययनमा हामीले बाइबल अध्ययनको औजारहरूबारे हामीले सिकिरहेका थियौँ। बाइबल अध्ययनको औजारहरूमध्ये एउटा औजार भनेको दोहोरिरहने वाक्यांश वा शब्दलाई विचार गर्नु भन्ने हामीले सिकेका थियौँ। दोहोरिरहने वाक्य वा शब्द रेपिटेसन भनेर हामीले भनेको थियौँ। दोहोरिरहने वाक्यांशले कुनै पनि खण्डको पदको अथवा अध्यायको विषयवस्तुलाई बुझ्न सजिलो बनाइदिन्छ। यो तपाईँले पढिराख्ने बाइबल कुनै कुरा एकदमै दोहोरिरहन्छ भने कुनै शब्द वा वाक्यांश यसको अर्थ त्यो महत्त्वपूर्ण छ भन्ने हुन्छ, त्यसले केही भनिरहेको छ, त्यसलाई तपाईँले ध्यान दिनुपर्ने हुन्छ। यस अध्यायमा पाँच अध्यायमा हामी एउटा सार्वधिक दोहोरिरहने विषयवस्तु पाउँछौँ, त्यो अनि तिनी मरे, अनि उनी मरे। यो वाक्यांश लगभग आठ पटक दोहोरिएको यहाँ पाइन्छ। पद पाँचमा तपाईँले पाउनुहुन्छ, पाँच अध्यायको पाँचमा हेर्नुहोस् न, अनि तिनी मरे। पाँच अध्यायको पाँच, पाँच अध्यायको आठ पदमा हेर्नुहोस् तपाईँको बाइबलमा, अनि उनी मरे। त्यसै गरी पाँच अध्यायको एघार पद, अनि उनी मरे। चौध पद, केनानको जम्मा उमेर 910 वर्ष भएको थियो, अनि उनी मरे। सत्र पदमा हेर्नुहोस् न, महलालको जम्मा उमेर 895 वर्ष भएको थियो, अनि उनी मरे। बिस पदमा हेर्नुहोस्, यरेदको जम्मा उमेर 962 वर्ष भएको थियो, अनि उनी मरे। त्यसै गरी 27 पदमा पनि, मत्तुसेलको जम्मा उमेर 969 वर्ष भएको थियो, सबैभन्दा बढी बाँच्ने मानिस, र पनि उनी पनि मरे, अनि उनी मरे। र 31 पद, लेमेको जम्मा उमेर 777 वर्ष भएको थियो, अनि उनी मरे। यो अनि उनी मरे भन्ने वाक्यांश तपाईँले पाँच अध्यायभरि नै दोहोरिएको पाउनुहुन्छ। यसको अर्थ मृत्यु अपरिहार्य छ, मृत्यु अपरिहार्य छ, यो हामी सबै कहाँ आउनेछ। पास्टर जोन फर्मर भन्नुहुन्छ कि प्रत्येक जन्म मृत्युको पूर्व घोषणा हो, प्रत्येक जन्म मृत्युको हुनेवाला आउनेवाला मृत्यु अर्को मृत्युको पूर्व घोषणा हो। एक व्यक्तिको जन्मको अर्थ हुन्छ अर्को मृत्यु आउँदैछ। त्यो तपाईँलाई थाहा छ कि तपाईँ पनि एक दिन मर्नुहुनेछ। कहिले सोच्नु भएको छ तपाईँको पनि पालो आउनेछ? 17 वर्षको उमेरमा आफूलाई अजम्बरी तपाईँले छाने तापनि तपाईँ पनि एक दिन अवश्य मर्नुहुनेछ। हामी मृत्यु अरूकै लागि हो मेरो लागि होइन भनी विश्वास गरी जिइरहेको हुन्छ वास्तवमा, तर अबको 100 वर्षपछि तपाईँको नाउँ कसैले पनि सम्झिनेवाला छैन। याद गर्नुहोस्, अबको 100 वर्षपछि यस संसारमा भएको 7.5 बिलियन मानिसहरूमध्ये प्राय कोही पनि जीवित रहने छैन। आजको 7.5 बिलियन जनसङ्ख्यालाई अर्को 7.5 बिलियन जनसङ्ख्याले प्रतिस्थापित गर्नेछ। तर हामी यसबारे विचारै गर्दैनौँ। 2017 तथ्याङ्क अनुसार विश्वभर हरेक दिन लगभग 150,000 मानिस मर्ने गर्छन्। मित्रहरू, तपाईँको पनि दिन आउनेछ, तपाईँ यस वास्तविकताबाट भाग्न सक्नुहुन्न। मृत्युले तपाईँलाई अवश्य समात्नेछ, अनि त्यसपछि के हुन्छ? तपाईँको मृत्युपछि के हुन्छ? आशा के छ? मृत्युपछि के हुन्छ भन्ने प्रश्नको सामान्यतया तीन उत्तर हामी सुन्ने गर्दछौँ। दुई अबाइबल्य छन् भने एक बाइबल्य छ। पहिलो, मृत्युपछि पुनर्जन्म हुन्छ, हामी सबैले सुनेका छौँ, रिइन्कार्नेसन। मृत्युपछि मानिसको अर्को जन्म, मानिसले अर्को जन्म लिन्छ। यस पृथ्वीमा उसले गरेको असल वा खराब कार्यको आधारमा मानिस कि त खरायो भएर जन्मिन्छ कि त सुँगुर भएर जन्मिन्छ। यदि तपाईँ सुँगुर हुन चाहनुहुन्न भने यस पृथ्वीमा ओइन्जेल असल कार्य गर्नुहोस्। दोस्रो, मृत्युपछि केही पनि हुँदैन, मृत्युपछि केही पनि हुँदैन भन्ने अर्को विचार। मृत्यु नै मानिसको अस्तित्वको अन्त्य हो। मृत्युपछि जीवन, मृत्युपछिको त्यो अर्को जीवन भन्ने कुरा त केही पनि छैन। त्यसकारण लिभ योर लाइफ टु द फुलेस्ट, होइन? सबै चाख्नुहोस्, सबै हेर्नुहोस्, सबै अनुभव गर्नुहोस्। यसरी जिरहेको हुन्छन्, सायद तपाईँ पनि यही विचारधारा लिएर जिरहेको मानिसमध्येको हुनसक्छ कि चिहान सँगै तपाईँको अस्तित्व अन्त्य हुनेछ भन्ने यो विश्वास गरेर तपाईँ पनि जिइरहेको हुनसक्छ। तर यो दुइटै अबाइबल विचारहरू, मृत्युपछि के हुन्छ भन्ने बारेमा दुइटै अबाइबल विचारहरू, मृत्युपछि पुनर्जन्म हुन्छ र मृत्यु नै अन्त्य हो भन्ने यो अबाइबली विचार हो। तेस्रो बाइबली विचार, मृत्युपछि के हुन्छ, मृत्युपछि न्याय हुन्छ, मृत्युपछि न्याय हुन्छ, पुनर्जन्म होइन न्याय, मृत्यु नै अन्त्य होइन, मृत्युपछि न्याय सुनिश्चित छ। हिब्रू नौ अध्यायको 27 पदले यसरी भन्दछ कि मानिसको निम्ति एकपटक मर्नु निश्चित छ, त्यसपछि इन्साफ, त्यसपछि न्याय। तपाईँलाई थाहा छ तपाईँ किन मृत्युदेखि डराउनु पर्छ? ए तपाईँ ख्रिस्टमा हुनुहुन्न भने तपाईँ मर्नुहुनेछ र सुँगुरमा परिणत हुनुहुनेछ भनेर होइन, तर मृत्युपछि न्याय हुने भएकोले तपाईँ डराउनु पर्ने हुन्छ, भयभीत हुनुपर्ने हुन्छ, थरथर काम्नु पर्ने हुन्छ यदि तपाईँ ख्रिस्टमा हुनुहुन्न भने। जस्तो तपाईँ मृत्युबारे विचार गर्नुहुन्छ, मृत्युदेखि तपाईँ डराउनुपर्छ, मृत्युको डर मान्नुपर्छ, किनकि पशुपतिको घाट वा चिहान तपाईँको जीवनको अन्त्य होइन। तपाईँले परमेश्वरलाई भेट्नुहुनेछ जसले तपाईँलाई बनाउनुभयो, जसको विरुद्धमा तपाईँले पाप गर्नुभएको छ, उहाँसँग तपाईँको मुठभेट हुनेछ। एकजना अन्तरिक्ष यात्रीले अन्तरिक्षमा पुगेर यसरी भन्नुभयो कि म ईश्वरलाई कहीँ पनि देख्दिनँ। र एकजना मानिसले यसरी प्रतिरोध दिनुभयो, आफ्नो टाउकोको हेलमेट खोल्नुहोस् तब तपाईँले ईश्वरलाई त्यतिखेर देख्नुहुनेछ भन्नुपर्छ। मृत्यु लगातै मानिसले परमेश्वरलाई भेट्नेछ, न्यायकर्ताको रूपमा या त मुक्तिदाताको रूपमा। प्रिय मृत्युले मानिस जातिको एउटा गम्भीर समस्या छ भनेर देखाउँदछ। मृत्यु नै त्यो समस्या होइन, तर मृत्युले अझै गम्भीर समस्यातर्फ देखाइरहेको छ, यसले त्यता इसारा गरिरहेको छ। मृत्युले मानिस सबै मर्छ भन्नुको अर्थ मानिस जाति भयङ्कर समस्यामा छ, मानिस जाति पापमा मरेको छ, मानिस जाति सृष्टिकर्ताको विरुद्धमा छ, विद्रोहमा छ। त्यसकारण मृत्यु पवित्र परमेश्वरको विरुद्धमा गरिएको पापको विद्रोहको परिणाम हो। परमेश्वरले जीवन दिनुभयो अदनको बगैँचामा, तर जब मानिसले उहाँको विरुद्धमा पाप गर्यो, विद्रोह गर्यो, परमेश्वरको स्थान लिन खोज्यो, परमेश्वरले त्यो जीवन फिर्ता लिनुभयो। त्यसकारण आज मानिस मर्छ, त्यसकारण मृत्युपछि मानिसले परमेश्वर सामु मानिस खडा हुन आवश्यक छ। परमेश्वरले आदमलाई भन्नुभयो, माटैबाट त निकालिएको थिइस् त माटै होस् र माटैमा फर्की जानेछस्। मृत्यु प्रकृतिको नियम मात्र होइन, खालि हो प्रकृतिको नियम हो, मान्छे आउँछ मर्छ त प्रकृतिको नियमै होइन होइन प्रियहरू, मृत्यु पापको परिणाम हो, परमेश्वरको न्याय हो। रोमी 5:12 अनुसार एकजना मानिसद्वारा संसारमा पाप आयो र पापबाट मृत्यु, यसरी सबै मानिसले पाप गरेका हुनाले सबै मानिसमा मृत्यु फैलियो, मानिसमा मृत्यु फैलियो किनकि सबै मानिसले सृष्टिकर्ताको विरुद्धमा पाप गरेको छ। मानिस मर्दछ किनकि मानिसले पाप गरेको छ, सबैजना मर्दछन् र सबैजना न्यायको लागि एक दिन खडा हुनुपर्दछ। यो ख्यालठट्टा होइन, गड इज नट जोकिङ, परमेश्वरले ख्यालठट्टा गर्नुहुन्न। बाइबलको अन्तिम पुस्तकले सबै विद्रोही मानव जातिको न्यायको बारेमा पुष्टि गर्दछ। प्रकाश 20:21-15 म पढ्न चाहन्छु, तपाईँ छिटो हुनुहुन्छ भने तपाईँले त्यतातिर पठाउन सक्नुहुन्छ, तर म तपाईँको लागि पर्खिने भन्ने छैन। प्रकाश 20:11-15, तब मैले एउटा ठुलो सेतो सिंहासन र त्यसमाथि विराजमान हुने हुनलाई देखे, उहाँको सामुन्नेबाट पृथ्वी र आकाश भागेर गए र तिनीहरूका निम्ति कतै ठाउँ पाइएन। मैले ठुलो र सानो सबै मृतकहरूलाई सिंहासनको सामुन्ने उभिरहेका देखे र पुस्तकहरू खोलिए, अर्को एउटा पुस्तक पनि खोलियो जो जीवनको पुस्तक हो, ती पुस्तकहरूमा लेखिएका मुताबिक कुरा मुताबिक तिनीहरूका काम अनुसार मृतकहरूको इन्साफ भयो। समुद्रले त्यसमा भएका मृतकहरू दिइहाल्यो अनि मृत्यु र पातलले पनि तिनीहरूमा भएका मृतकहरू दिइहाले, तिनीहरू प्रत्येकको आआफ्नो काम अनुसार इन्साफ भयो। मृत्यु र पातल अग्निकुण्डमा फालिए, यो अग्निकुण्ड दोस्रो मृत्यु हो जसको नाउँ जीवनको पुस्तकमा लेखिएको भेट्टाइएन, त्यो अग्निकुण्डमा फालियो। यो हरेक व्यक्तिको भविष्य हो, हरेक विद्रोहीको भविष्य हो, हरेक पापीको भविष्य हो, तपाईँको भविष्य हो, तपाईँको गन्तव्य हो, मेरो भविष्य, मेरो गन्तव्य, यदि हामीले ख्रिस्टलाई चिनेको थिएनौँ भने, यदि हामी ख्रिस्टमा थिएनौँ भने, यदि परमेश्वरको अनुग्रहमा थिएनौँ भने, यो हामी सबैको गन्तव्य हो, यो हामी सबैको भविष्य हो कि अग्निकुण्ड, नर्क। नर्क खालि डर देखाउने यो एउटा सिद्धान्त होइन, मान्छेले आविष्कार गरेको एउटा कुनै नयाँ कुरा होइन, नर्क वास्तविक ठाउँ हो। युनाले तपाईँको हात समे, मानिलो तपाईँको हात समातेर आउँदै गरेको न्यायतर्फ देखाउँदै भन्दैछ कि न्याय आउँदैछ, परतिर हेर त न्याय आउँदैछ, न्याय आउँदैछ, केही गर, चुप लागेर नबस, आउँदै गरेको न्यायलाई व्यवस्था नगर। जब तपाईँ भेलबाडी आउँदै गरेको देख्नुहुन्छ परबाट, तपाईँ के गर्नुहुन्छ? आफ्नो जीवन बचाउनलाई तपाईँ भाग्नुहुन्छ, जति सक्दो तपाईँ चाँडो भाग्नुहुन्छ। तपाईँले ठिक त्यसै गर्नुपर्छ, आफ्नो जीवन बचाउन तपाईँ भाग्नुपर्छ, आउँदै गरेको न्यायबाट तपाईँ जो बाँच्नलाई भाग्नुपर्छ। तर कतातिर भाग्ने, कतातिर भाग्ने? आफ्नै गुणमा, आफ्नै आफ्नै धर्मकर्मतर्फ, आफ्नै कार्यहरूतर्फ, आफ्नै योग्यतातर्फ कतातिर भाग्ने? प्रिय, हामी परमेश्वरतर्फै भाग्नुपर्छ, परमेश्वरतर्फ हामी भाग्नुपर्छ। मानिस जाति शक्तिहीन छ, आफ्नै शक्तिमा मृत्युमाथि विजय हुन, त्यो न्यायलाई सामना गर्न मानिस असमर्थ छ, असक्षम छ। बारम्बार दोहोरिरहने वाक्यांश, अनि उनी मरे, अनि उनी मरे भन्ने वाक्यांश नै यसको प्रमाण हो कि मानिस असक्षम छ, मानिसले मृत्युको सामना गर्न सक्दैन, मानिस न्यायको सामु खडा हुन सक्दैन। अनि उनी मरेले यही देखाउँछ कि मानिस असहाय छ, मानिस असक्षम छ, मानिसलाई बाहिरी शक्तिको आवश्यक छ। मानिस जातिको आफ्नो काम र योग्यताले मृत्युको श्रापलाई हटाउन सक्दैन। मृत्युको श्राप भए न्यायमाथि विजय हुने केवल एउटै मात्र उपाय भनेको जीवनदाता परमेश्वरतर्फ फर्किनु हो। त्यसका राजाहरूको वचनको दोस्रो बुदाले हामीलाई यही भन्दछ कि मृत्युले राज गर्दछ तर परमेश्वरले जीवन दिनुहुन्छ। हामी वचनको दोस्रो बुदामा हेर्दैछौँ, तर परमेश्वरले जीवन दिनुहुन्छ। अध्याय 5 मृत्युको सूचीले भरिएको छ। अनि उनी मरे वाक्यांश यस अध्यायको लगातार गुन्जिरहने धुन हो। त्यहाँ केवल निराशा मात्र छ जस्तो देखिन्छ, तर प्रियहरू त्यहाँ केवल मृत्यु र निराशा मात्र छैन, मृत्यु र निराशाको ठिक बिचमा त्यहाँ सम्पूर्ण मानिस जातिको लागि, तपाईँको लागि, मेरो लागि आशाको एउटा किरण छ। त्यहाँ आशा छ। पदहरू 21-24 हेर्नुहोस् न, त्यहाँनिर मृत्युको राजको बिचमा त्यहाँनिर एउटा आशा छ। उत्पत्ति 5:21-24 के भन्दछ? नोकको उमेर 65 वर्षको हुँदा उनको छोरो मतुसेल जन्म्यो। मतुसेल जन्मेपछि हनोक 300 वर्षसम्म परमेश्वरको साथ साथ हिँड्दै रहे। उनका अरू छोरा छोरीहरू जन्मे। हनोकको जम्मा उमेर 365 वर्षको भएको थियो। हनोक परमेश्वरको साथ साथ हिँड्थे, अनि उनी अलभ भए, किनभने परमेश्वरले उनलाई उठाइ लानुभयो। हामीले अहिलेसम्म देखेको भनेको अनि उनी मरे, अनि उनी मरे, अनि उनी मरे वाक्यांश मात्र थियो, तर अचानक हनोकको पालामा आएपछि यहाँनिर यसरी लेखिएको छ कि अनि उनी अलग भए। यसको अर्थ सबै मरे तर हनोक अलग भए, अर्थात् ऊ भेटिएन। किन भेटिएन? किनकि परमेश्वरले उसलाई जिउँदै शरीरमै स्वर्ग उठाइ लानुभयो। हनोकले मृत्युको अनुभव नगरिकनै परमेश्वरले उनलाई उठाइ लानुभयो। हनोक जिउँदै स्वर्ग पुगे। तपाईँले एउटा कुरा याद गर्नुभयो, हनोक स्वर्गबाट फर्केर आएनन् फेरि। किन तपाईँलाई थाहा छ किन हनोक स्वर्ग पुगेर फर्केर आएनन्? किनकि परमेश्वरले हनोकलाई साँच्चै उठाइ लानुभएको थियो। कुनै पनि व्यक्ति स्वर्ग पुगेर फर्की आएको र स्वर्ग र नर्कको बारे व्याख्या गर्ने कोसिस गरेको तपाईँले पाउनुहुन्छ भने त्यो बाहिर पाउनुहुन्छ, तर बाइबलमा कहिले पनि पाउनुहुन्न। बाइबलमा त्यो कुनै पनि रेकर्ड छैन। यदि कसैले स्वर्ग र नर्कबाट फर्केर आएको दावी गर्छ भने, स्वर्ग र नर्कको दर्शनको कुरा गर्छ भने, जान्नुहोस् त्यो व्यक्ति झुटो, उसले आफ्नै फाइदाको लागि झुट बोलिरहेको छ। बाइबलमा कोही पनि स्वर्ग पुगेर फर्किएको छैन। र यहाँ हनोक आफैले गवाही दिइरहेको छैनन्, या मोसा बोलिरहेको छन्। मोसाले भनिरहेको छन् कि हनोक परमेश्वर सँगसँगै हिँड्थे र हनोक अलग भए, परमेश्वरले हनोकलाई उठाइ लानुभयो। कसरी उठाएर लानुभयो हामीलाई त्यसबारे यहाँ बताइएको छैन, तर जसरी एलिया मरुभूमिमा होइन सरी भूमरीमा माथि स्वर्गतिर लगिए दोस्रो राजा दुई अध्यायमा, सायद हनक पनि त्यसरी नै स्वर्गतिर लगिएको हुनुपर्छ। मैले थाहा पाएँ छ बाइबलमा दुईजना मानिस मात्रै जिउँदै स्वर्ग लगिएको छ, त्यो हनक र दोस्रो, पहिलो हनक दोस्रो एलिया। परमेश्वरले हनकलाई किन उठाइ लानुभयो, हनक किन मरेनन्? हामीलाई बाइबलले भन्दछ, यही पाँच अध्यायले नै भन्दछ, 21-24 पदले नै भन्दछ कि किनकि हनोक परमेश्वरको साथ साथ हिँड्थे, एक दिन होइन दुई दिन होइन तर 300 वर्षसम्म त्योभन्दा बढी परमेश्वरको साथ साथ हिँड्दै रहे। त्यसको अर्थ हनोकले आफ्नो कार्यद्वारा मुक्ति पाए, त्यसको अर्थ हनोक परमेश्वरको साथ साथ हिँडेको कारणले गर्दा परमेश्वरले हनोकको उद्धार गर्नुभएको हो कि यसको अर्थ आज के हामी कामद्वारा उद्धार मुक्ति पाउँछौँ? हाम्रो चर्च आइले, भेटिदिए आइले, भजन गाइले, हाम्रो बाइबल अध्ययन, हाम्रो धर्म कर्म, सामाजिक कार्यले के हामीलाई मुक्ति दिलाउँछ? त्यो भन्न खोजिरहेको छ क्या? अवश्य पनि होइन। हनोक परमेश्वरको साथ साथ हिँडे भने यो वाक्यांश हामीले बुझ्न आवश्यक छ। परमेश्वरको साथ साथ हिँड्नु, परमेश्वरसँग हिँड्नु भनेको के हो भनेर हामीले जान्नु आवश्यक छ। यसलाई फेरि पनि हामी गएको हप्तामा झैँ नयाँ करारको फेरि चस्मा लगाएर हामी हेर्नेछौँ, पुरानो करारलाई नयाँ करारको चस्मा लगाएर हामी हेर्दछौँ र बुझ्ने कोसिस गर्नेछौँ। कृपया एकपटक तपाईँको बाइबलमा हिब्रू 11 अध्यायलाई पठाउनुहोस्। हिब्रू 11 अध्याय उत्पत्ति यो 5 अध्यायमा तपाईँले तपाईँको बुलेटिन राख्नुहोस्, पछि फर्किनलाई सजिलो हुन्छ। र हिब्रू 11 अध्यायलाई पठाउनुहोस्। हिब्रू 11 अध्यायको हामी 5 पदलाई पढ्नेछौँ। हिब्रू पुस्तक नयाँ गराउनु पर्छ र तपाईँले सानो साइजको होइन बाइबल प्रयोग गरिरहनु भएको छ भने यो पृष्ठ नम्बर 1641 पाउनुहुन्छ, सरी 1649 पृष्ठ नम्बर 1649 हिब्रू 11 को 5 पदमा यसरी लेखिएको छ, विश्वासद्वारा मृत्यु नचाखी हनोक स्वर्गमा उठाइ लगिए र तिनी कतै फेला परेन किनकि परमेश्वरले तिनलाई लानु भएको थियो। तिनी उठाइ लगिनुभन्दा अघि परमेश्वरलाई तिनले प्रसन्न पारेको कुराको पुष्टि भएको थियो। विश्वास बिना परमेश्वरलाई प्रसन्न पार्नु असम्भव छ। हिब्रूले के भन्दैछन्? हिब्रूले हामीलाई के बताउँदैछ हनोकको बारेमा? हिब्रू 11:5 अनुसार हनोक परमेश्वरको साथ साथ विश्वासद्वारा हिँडे। हनोकको बारेमा हामी अर्को एक ठाउँ पनि पढ्न पाउँछौँ, यहुदा 14:15 हनोकको बारेमा त्यहाँ हामी पढ्न पाउँछौँ कि हनोकले आउँदै गरेको न्यायको विषयमा अगमबाडी त्यहाँ बोलेका छन्, आउँदै गरेको न्यायको विषयमा मानिसहरूलाई होसियार गराएका छन्। सो परमेश्वर हनोक परमेश्वरको साथ साथ विश्वासद्वारा हिँडे। विश्वासको कुरा गरेको छ हिब्रूले, विश्वासले अनि हिँड्ने काम आज्ञाकारिता पैदा गरेको कुरा भइरहेको छ। बुझ्नुहुँदैछ? फर्स्ट विश्वास अनि त्यसपछि आज्ञाकारिताको कुरा भइरहेको छ। विश्वास त्यो रुट हो, जरा हो भने आज्ञाकारिता त्यो फल हो, फ्रुट हो। भनेपछि हनोक विश्वास, हनोकले विश्वास गरेका थिए, विश्वासद्वारा हनोक परमेश्वर साथसाथ हिँडेका थिए, त्यसकारण परमेश्वरले हनोकलाई उठाउनु भयो, उनी कतै फेला परेनन्। यसको अर्थ हनोकले परमेश्वरका प्रतिज्ञाहरूलाई पूर्ण रूपले नबुझे तापनि अधुरै थियो, मधुरै थियो, त्यतिखेरको समयमा उसले क्रुसलाई मजाले स्पष्ट रूपमा नदेखे तापनि दृढ विश्वास साथ परमेश्वरको प्रतिज्ञालाई उसले पक्रिरहे। न्यायको समय आउँदैछ भनेर उनले विश्वास गरे र यस विषयमा उनले मानिसहरूलाई पनि चेताउनी दिए, यहुदा 14:15 अनुसार, र उनी आफै पनि परमेश्वरको प्रतिज्ञामा अडिग रहे। यसको अर्थ हाबिलले चाहिँ हनोकले पनि अप्रत्यक्ष रूपमा आउनेवाला ख्रिस्टमा नै विश्वास गरे र ख्रिस्टमा विश्वास गरेर उनी धर्मी ठरिए र परमेश्वरले उसलाई उठाउनु भयो। हनोक विश्वासद्वारा उसले ख्रिस्टलाई हेरे र ख्रिस्टमा विश्वास गर्ने जो कोही पनि यदि ख्रिस्टको दोस्रो आगमन जीवितै भेटाइयो भने हनोक चाहिँ जिउँदै उठाइ लगिनेछ भने त्यसको एउटा प्रतिमाको रूपमा गवाही पनि बने। बुझ्नुहुँदैछ? यदि प्रभु आज आउनुभयो भने हनोकको स्वर्ग उठाइ जस्तै हाम्रो पनि हुनेछ, हामी जिउँदै शरीरमै स्वर्ग उठाइनेछौँ। त्यो हनोक त्यसको गवाही हो। यसको अर्थ मृत्युको राजको बिचमा पनि परमेश्वरले हनोकलाई जीवित उठाएर यही उहाँले घोषणा गर्नुहुँदैछ कि त्यहाँ आशा छ, परमेश्वरले जीवन दिन सक्नुहुन्छ, परमेश्वरले जीवन दिन सक्नुहुन्छ। मृत्युको राज्यको बिचमा परमेश्वरले हनोकलाई जीवितै स्वर्गमा लगेर मृत्युमाथि आफ्नो शक्ति प्रदर्शन गर्नुभयो, शक्ति प्रदर्शन गर्नुभयो। मृत्यु नै अन्त्य होइन भनेर परमेश्वरले देखाइदिनु भयो। परमेश्वरले आफ्नो शक्ति अन्तत क्रुसमा पाप र मृत्युमाथि उहाँले क्रुसमा प्रदर्शन गर्नुभयो। यसु ख्रिस्टको क्रुसमा परमेश्वरले आफ्नो शक्ति प्रदर्शन गर्नुभयो। ख्रिस्ट पाप र मृत्युमाथि विजय भई उठ्नुभयो। त्यसकारण अघि नै पढेको त्यो पहिलो कोरिन्थी खण्ड छ, त्यसमा पावलले यसरी सोध्छन् कि ए मृत्यु तेरो खेल कहाँ छ, ए मृत्यु तेरो खेल कहाँ, तेरो विजय कहाँ। मृत्युको खेल पाप हो र पापको शक्ति व्यवस्था हो, तर परमेश्वरलाई धन्यवाद हो जसले हामीलाई हाम्रा प्रभु येशू ख्रीष्टद्वारा जीवन दिनुहुन्छ। नोआ जन्मेपछि लेमेकले यसरी भनेका थिए, तपाईँले 29 पदमा विचार गर्नुभएको भएन कि परमप्रभुले श्राप दिनुभएको भूमिको हाम्रो काम र परिश्रममा यसले हामीलाई शान्ति दिनेछ। लेमेकले नोआद्वारा शान्ति र सान्त्वना पाउने आशा गरेका थिए र परमेश्वरले त्यो पुरा गर्नु पनि भयो, तर लेमेकले सोचे जस्तो गरिएन, फरक तरिकाले। श्रापबाट स्वतन्त्र हुने लेमेक साथै सबै मानिस जातिको आशा परमेश्वरले अन्तत आफ्नो पुत्र येशूमा पुरा गर्नुभयो। नोआमा होइन, नोआद्वारा होइन, तर नोआले विश्वास गरेको परमेश्वरद्वारा, परमेश्वरको पुत्र येशू ख्रीष्टद्वारा क्रुसमा, क्रुसद्वारा पुरा गर्नुभयो। परमेश्वरले मृत्युको समाधान ख्रिस्टमा जुटाउनु भएको छ। आजभन्दा 2000 वर्ष पहिले ख्रिस्टले मानिसको स्वभाव लिनुभयो ताकि मृत्युद्वारा नै मृत्युको शक्ति भएकोलाई अर्थात् दियाबोलसलाई उसलाई उहाँले नष्ट गरून् र मृत्युको डरले आजीवन बन्धनमा परेकाहरूलाई उहाँले मुक्त गरिदिउन्। हिब्रू 2:14-15 पदले यही घोषणा गर्दछ। येशू ख्रिस्टको मृत्युमा मृत्युको पराजय भयो। प्रियहरू, येशू ख्रीष्टको मृत्युमा मृत्युको पराजय भयो। ख्रीष्टले सबै श्राप आफूमाथि लिनुभयो। जसरी उहाँ संसारमा आउनुभयो, उहाँले सबै श्राप आफूमाथि लिनुभयो। तपाईँ देख्नुहुँदैछ कि येशू ख्रीष्ट उहाँ अर्को गुरु हुनुहुन्थेन जो चाहिँ संसारमा आउँछन् जिउँछन् तर मृत्युको सामु थरथर कामछन् र हस्पिटलको बेडमा छटपटाउँदै उनीहरू मर्छन्। साई बाबा जसलाई धेरैले गुरु मान्छन्, ईश्वर मान्छन्, साई बाबाको मृत्यु कहाँ भएको थियो तपाईँलाई थाहा छ? क्रुसमा होइन, हस्पिटलमा मृत्युसँग लड्दा लड्दै भएको थियो। तर ख्रिस्ट गुरुहरू जस्तो हुनुहुन्न, ख्रिस्ट मृत्युलाई सामना गर्नलाई, मृत्युमाथि विजय हासिल गर्नलाई उहाँ यस संसारमा आउनुभयो। त्यही भएर येशू ख्रीष्ट क्रुसमा आफू मरेर मृत्युलाई उहाँले नष्ट पार्नुभयो र हामीलाई आज उहाँले जीवन दिनुहुन्छ। प्रिय, हामी मानिस जातिको निम्ति मृत्यु अन्तिम जवाफ होइन, डेथ इज नट द फाइनल एन्सर, मृत्यु नै अन्तिम जवाफ होइन। ख्रीष्टमा परमेश्वरले उहाँमाथि भरोसा गर्ने सबैलाई अब जीवन दिनुहुन्छ, मृत्यु पारेको जीवन त्यहाँ सम्भव छ। अब तपाईँ र म मृत्युको सामना गर्न सक्छौँ, हामी यो विश्वासद्वारा गर्न सक्छौँ र सर्पको शिर कुच्याउने येशू ख्रीष्टमा विश्वास गरेर हामी सामना गर्न सक्छौँ। यदि तपाईँ येशूको चेला हुनुहुने समयमा हामीसँग आराधना गरिराख्नु भएको छ भने तपाईँ पनि येशूमा आजै विश्वास गरेर मृत्यु र न्यायको लागि तयार हुन सक्नुहुन्छ। तपाईँको लागि मृत्यु आउँदैछ र मृत्युसँगै न्याय पनि, तर तपाईँले तीमध्ये कुनै पनि डर मान्नु पर्दैन यदि तपाईँले येशू ख्रीष्टमा आजै शरण लिनुभयो भने। प्रिय, यदि तपाईँ ख्रिस्टमा हुनुहुन्छ भने तपाईँ अझै किन मृत्युको डर मान्नुहुन्छ? तपाईँलाई अझ मर्नलाई किन डर लाग्छ? यसको अर्थ यो अर्थ यो भनेको छुइनँ कि मैले हामी बिरामी हुँदाखेरि, हामी अस्वस्थ हुँदाखेरि, कोरोना भाइरस लाग्दाखेरि हामीले उपचार खोज्नुपर्छ, खोज्नु हुँदैन भनिरहेको छुइनँ मैले, खोज्नुपर्छ हामीले। तर मृत्युलाई लिएर हामी किन भयभीत हुन्छौँ? यदि हामी ख्रिस्टमा छौँ भने अब हामी मृत्युको भय मान्नु पर्दैन, मृत्युको भयमा हामी जिउन पर्दैन, किनकि मृत्यु अब विजयमा निलिएको छ प्रियहरू, मृत्यु विजयमा निलिएको छ, ख्रिस्टको मृत्युमा मृत्युको पनि मृत्यु भएको छ। अब हामी मृत्युको निडर सामना गर्न सक्छौँ कारण ख्रिस्ट मृत्युमाथि विजय भई उठ्नु भएको छ। त्यसैले मृत्यु हाम्रो लागि अन्त्य होइन तर अन्त्यतर्फ पुग्ने एउटा साधन मात्र हो। मृत्यु हाम्रो लागि केवल एक परिवर्तन मात्र हुनेछ, मृत्युबाट जीवनमा, विश्वासबाट दृश्यमा र मरणशीलबाट महिमा हुने परिवर्तन, महिमीकरण, महिमीकरण तर्फको परिवर्तन। त्यसकारण ओप्रियहरू रोग कष्ट र दुःख यो मृत्युको खबरले तपाईँ नआतिनुहोस्। रोग कष्ट अभाव मृत्युको खबरलाई लिएर तपाईँ नआतिनुहोस्। तिनीहरूले केवल शरीर मार्न सक्छन् तर एक दिन हामी मृत्युको श्रापबाट पूर्ण रूपमा स्वतन्त्र हुनेछौँ। त्यहाँ पारीको देशमा हामीले कहिले पनि मृत्युको खबर सुन्नुपर्ने छैन किनकि परमेश्वरले हाम्रो आँखाको आँसु पूर्ण रूपमा पुछिदिनुहुनेछ र मृत्यु नै हुने छैन र फेरि मृत्यु नै हुने छैन र शोक र पीडा पनि हुने छैन किनकि पहिलेका कुरा बितिसकेका हुनेछन्, सबै कुरा नयाँ भइसकेका हुनेछन्। तर अहिलेलाई भने यस संसारमा रहन्जेल हामी परमेश्वरको साथ हिँड्न जरुरी छ। विश्वासद्वारा ख्रिस्टलाई हेर्दै यस संसारमा हामी कष्ट एउटा कष्टको समय भएर 2021 पनि सायद हाम्रो धेरै दुःखद खबरहरू ल्याउँदैछ तर त्यो भएर हामी जान आवश्यक छ, परमेश्वर साथ हिँड्न आवश्यक छ र हामी यो ख्रिस्टलाई हेर्दै हामी गर्छौँ। र यो वर्ष मेरो कामना र प्रार्थना यही छ कि परमेश्वरले हामी सबैलाई यो वर्षमा पनि अन्तसम्म उहाँको साथ हिँड्न मद्दत गरौँ। आउनुहोस् हामी प्रार्थना गरौँ।